لله وكفى والسلام على عباده الذين اصطفى، أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. واصبر نفسك مع الذين يدعون ربهم بالغداة والعشي يريدون وجهه. وقال رسول الله صلى الله تعالى عليه وسلم: لا يقعد قوم يذكرون الله إلا حفتهم الملائكة وغشيتهم الرحمة ونزلت عليهم السكينة وذكرهم الله فيما عنده، أو كما قال عليه الصلاة والسلام. نماز کے وقت میں ایک صاحب کو دیکھ کے ایک مسئلہ ذہن میں آیا کہ بعض لوگ ایسا ہو سکتا ہے، دو باتیں اس میں، کہ ایک تو گمان اچھا رکھے اور دوسرا مسئلہ سمجھ لینا چاہیے. اگر کہیں پہ نماز بہت فرق ہوتا ہے بعض جگہوں میں، ابھی ایک عرصے تک اکثر جگہوں پہ 7:30 تھی، ہمارے یہاں 8 تھی، اور اسی اثنا میں ہم نے گلشن کے ایک مدرسے میں نماز پڑھی، وہاں 8:30 بھی تھی، اس لیے ہمارے یہاں کوئی زیادہ نہیں تھی. 8:30 جب ہے تو 8 تو کم ہے نا اس کے مقابلے میں. مدرسوں میں یہ چیزیں ہوتی ہیں، مدرسوں کی ٹائمنگ اپنے ہوتے ہیں، پھر جس کو جلدی ہو کہیں اور نماز پڑھ لے، اور نہیں تو وہاں پڑھے آرام سے. لوگ چاہتے ہیں ایک ہی وضو سے ساری نمازیں پڑھے، وضو نہ کرنا پڑے، یہ کم ہمتی کی بات. جائز ہے اگر تقاضا نہیں ہے استنجے وغیرہ کا تو جائز ہے، لیکن پھر بھی تازہ وضو کرنا کم از کم دو نمازوں کے بعد، تیسری نماز میں تو کر لیا، ورنہ بشاشت نہیں ہوتی. نماز تو پڑھ لی، نماز پڑھنے جیسا محسوس نہیں ہوتا، بس پڑھ لیا، فرض بھی اتر گیا، نماز بھی ہو گئی. لیکن وضو کرنے میں 10 نیکیاں الگ ملیں گی تازہ وضو میں، اور اس کی بشاشت آپ خود ملاحظہ کریں گے نماز میں، کہ تازہ وضو کر کے ساتھ نماز کا مزہ بڑھ جاتا ہے. تو اس لیے جو لوگ چاہتے ہیں کہ جلدی نماز ہو، بس 7:30 بجے جیسے ہی وقت داخل ہو نماز ہو جائے، حالانکہ عشاء کو احناف کے اعتبار سے، شوافے تو اسی پر متفق ہیں کہ ہر نماز اول وقت میں پڑھنی چاہیے. ظہر کب پڑھتے ہیں؟ 12:30 بجے. ہمیں بھی 12:30 بجے پڑھنا چاہیے، وہ نہیں کہتے وہ جہاں ڈیڑھ ہے ڈیڑھ ہے، جہاں دو ہے وہاں دو ہے. حالانکہ ظہر کے وقت میں تبدیلی کرنا یہ صحابہ کی سنت ہے. کبھی یہ ہمارے اساتذہ نے اس کو پڑھایا کہ جب سردی ہو تو جلدی نماز پڑھنا، جس 1 بجے 1:15 بجے پڑھ لیا، اور گرمی ہو تو 1:30 2:30 بجے. میں نے لورا لائی، کوئٹہ سے آگے لورا لائی ہے، وہاں پہ گرمیوں میں نماز پڑھی، 3 بجے نماز تھی وہاں، ظہر کی نماز میں نے خود پڑھی ہے، کوئی اور بتانے والا نہیں ہے، 3 بجے ظہر کی نماز. بات وہی مدرسہ بھی تھا اور یہ بھی چیز پیش نظر رہے تو اچھا ہے. سب سے پہلی زیارت جو میں نے حضرت مولانا یوسف لدھیانوی شہید رحم اللہ تعالیٰ کی تھی، وہ اسی مسئلے پر بات کر رہے تھے. کوئی روایت اس مسئلے پڑھی انہوں نے، اور پھر فرمایا کہ ظہر کو گرمیوں میں ٹھنڈا کر کے پڑھو. ٹھنڈے سے مراد 12 بجے نصف النہار ہوتا ہے اکثر، 12:30 12 بجے ٹھنڈا کریں، 2:30 3 بجے پڑھو آرام سے، عصر بھی لیٹ ہوتی ہے، اور سردیوں میں جلدی پڑھو. پھر فرمایا مسکراتے ہوئے کہ مگر کراچی والے تو 1:30 بجے ہی پڑھتے ہیں. پھر فرمایا کہ اس میں کوئی حرج بھی نہیں ہے، کوئی گناہ نہیں ہے، غلط نہیں ہے. حرج ہوتا تو ہم بھی اس کو کرتے، اور جو ہے اس مسئلے کا پرچار بھی کرتے. لیکن کیونکہ عرف میں جہاں جتنے بجے ظہر کی نماز ہے اتنے ہی بجے، 6 مہینے پہلے بھی کسی نے پڑھی ہوگی، یہاں 1:45 ہے تو 6 مہینے بعد بھی اسی لحاظ سے وہ آئے گا کہ وہاں اس مسجد میں 1:45 ہے، کیوں بدلتی نہیں ہے. تو اس لیے لوگوں کو منتشر کرنے سے بہتر ہے کہ وقت کو ایک جگہ رہنے دیا جائے، جب ایک نماز کا وقت ہے اس میں. اور احناف کا مسلک یہ ہے نماز کے بارے میں کہ وقت تھوڑا سا گزر جائے اور دوسرے نماز ایک دم پھیکا بھی نہ ہو جائے، کہ 3:30 4:15 بجے نماز پڑھیں. جیسے بعض مسجدوں میں 3:30 3 بجے جمعہ ہوتا ہے، تھوڑی دیر اور آدمی بیٹھ جائے تو عصر کی اذان ہو جائے. یہ صحیح بات، اتنی دیر سے جمعہ کرتے ہیں سردیوں میں، 3:30 3 بجے جمعہ ہو، چار بجے تو تقریباً وقت داخل ہو جاتا ہے، 4:05 پہ وقت داخل ہو جاتا ہے، تو اتنا تاخیر کرنا مناسب نہیں ہے، لیکن بالکل شروع میں بھی نہیں ہے. تو شوافے پڑھتے ہیں آپ، اللہ تعالیٰ حرمین شریفین کی حاضری ہم سب کو بار بار نصیب فرمائے. تو شوافے پڑھتے ہیں نماز جلدی، 12:30 ظہر پڑھ لیں گے، جیسے ہی زوال ختم ہوا، زوال کا وقت ڈھلا اور اذان ہوئی، اور اذان کے 5-7-10 منٹ بعد، 10-5-10-12-15 منٹ، اس سے زیادہ نہیں، اس کے بعد نماز کھڑی ہو جاتی. تو یہ شوافے کا مسئلہ ہے. احناف کا مسئلہ یہ، تھوڑا سا وقت گزار کے اور تھوڑا سا پہلے بھی، یہ دونوں کے درمیان میں نماز پڑھی جائے، دونوں کے درمیان میں نماز پڑھی جائے. تو اس لحاظ سے بھی 7:30 جلدی ہے شوافے کے مسئلہ پہ ہو گیا، اس لحاظ سے بھی تھوڑا سا تاخیر ہو تو بہتر ہے. لیکن وہی بات ہے، کوئی پڑھ لے تو یہ کوئی نہیں کہہ سکتا کہ آپ نے بالکل غلط کیا، صرف خلاف اولا کہہ سکتے ہیں. اصل وقت وہ ہے جو مدنی مسجد میں نماز ہوتی ہے اس زمانے میں 9:30-9:10، یہ ہے اصل وقت جو ہے عشاء کا، سنت کا، سنت سے قریب. لیکن یہ بات ہے کہ چلو پڑھ کے اب فارغ ہو جائیں، پھر کھانا وانا کھائیں، کوئی اپنے کام پہ جا رہا ہے، کوئی رائٹ ڈیوٹی کرتا ہے، کوئی اپنی مصروفیات ہیں، تو اس میں کوئی حرج کی بات نہیں. یہاں کہنا مقصد یہ تھا کہ جیسے کہیں 7:30 ہے، کہیں 8 ہے، ایسا ہو جاتا ہے. تو اب وہ 7:30 کی نماز پڑھ کے آ گئے، بچوں کو لینے آئے، یا کسی بھی کام سے یہاں آ گئے، کسی بھی ایسے ادارے جہاں دیر سے ہوتی، ان کو چاہیے اول تو ایسے وقت میں نہ جائیں، ہو سکے تو اس سے بچیں کہ ایسے وقت میں نہ جائیں جس وقت میں وہاں نماز ہو رہی ہے. اور اگر جائیں تو عشاء کے وقت میں تو یہ جائز ہے، عشاء اور ظہر یہ دو نمازیں ایسی ہیں کہ جس کو دوبارہ پڑھی جا سکتی ہے، امام کے پیچھے نفل ہو جائے گی، امام کے پیچھے پڑھ سکتے ہیں. کیا ہوگا کہ نفل ہو جائے گی، کیونکہ امام پڑھا رہا ہے، اس کی فضیلت حاصل ہو جائے گی. ابھی حضرت والا پڑھتے تھے تو ہم عشاء پڑھ کے آتے تھے، حضرت کیونکہ حضرت کو ذوف ہے، سب مسافر ہیں، ساری چیزیں مسافر کے پر جماعت نہیں ہے. اگر کوئی بالفرض مسافر ہے، وہ خانقاہ میں ٹھہرا ہے اور وہیں نماز پڑھ رہا ہے، تو اس کو کوئی گناہ، کوئی کمی بھی نہیں ہے اس کے ثواب میں، کیونکہ مسافر پہ جماعت معاف ہے. اکیلے بھی پڑھ سکتا ہے اور وہاں بھی پڑھ سکتا ہے خانقاہ، جبکہ 8-10 فٹ کا فاصلہ ہے، بہت مشکل، لیکن اس کو کوئی مطعون نہیں کر سکتا کہ آپ نے یہاں نماز کیوں نہیں پڑھی. جب شریعت نے اجازت دی ہے تو اس پہ عمل کرنا جائز ہے، کوئی اس پہ مطعون نہیں کر. ہاں بہتر یہ کہ جب مسجد میں جماعت ہو رہی ہے تو وہاں پہ آ کے آدمی جو ہے وہ وہاں مل جائے. آ کے بند کر دیں پنکھا. تو ہم لوگ پڑھتے تھے، حضرت والا جب نماز، کیونکہ تاخیر سے پڑھتے تھے، تو ہم وہاں جا کے عشاء حضرت پڑھ رہے تو حضرت خود پڑھاتے ہیں نماز، تو میں بھی پیچھے پڑھ لیتا تھا یہ اور 2 رکعت. مفتی نعیم صاحب موجود تھے، میں نے کہا 2 رکعت پڑھنے میں حرج نہیں، کہ نہیں نفل ہے، کوئی حرج نہیں. تو کیونکہ حضرت مسافروں والی نماز پڑھتے تھے، اس کے پیچھے دوبارہ پڑھ لیا. ایک شیخ کے اتباع کی برکت دوبارہ یہ نفل نماز کی. تو مسئلہ معلوم رہے تو آسانی ہوتی ہے. لیکن یہ دو ہی نمازیں ہیں، کیونکہ فجر کے بعد اور عصر کے بعد تو نفل ہے ہی نہیں، اس کے بعد تو پڑھ نہیں سکتے دوبارہ. اور مغرب کی نماز ہوتی ہے 3 رکعتیں، 3 رکعت نفل نہیں ہوتی، حالانکہ مغرب کے بعد بھی نفل ہے، لیکن مغرب کیونکہ 3 رکعت ہے لہذا مغرب بھی دوبارہ نہیں پڑھ سکتے. دو ہی نمازیں بچیں، ظہر اور عشاء. تو اگر جیسے بالفرض کسی نے 1:15 پڑھ کے آیا، 2 بجے ہو رہی ہے کہیں، وہ پھر پڑھ سکتا ہے. اور اگر بالفرض اس کو نہیں پڑھنی ہے تو کوئی شریعت مجبور تو نہیں کر رہی کہ جب تم آ گئے ہو یہاں پہ، جیسے عمرہ ضروری ہو جاتا ہے داخل ہوتے ہی میقات میں، ایسا نہیں ہے کہ نماز بھی ضروری ہو جاتی، تو اس کو چاہیے ایسی جگہ رہے جہاں پہ، اب یہاں بیٹھا ہوا ہے نماز نہیں پڑھ رہا، ہر آنے والا دیکھے اس کو کیا ہو گیا، لگتا ہے کوئی امام سے اختلاف ہے، یہ کوئی مسئلہ ہے کہ چمسن. تو ایسی جگہ نہ بیٹھے، ایسی جگہ رہے، وہاں مدرسے میں چلا جائے جہاں پہ نظر نہیں آ رہا آدمی اس وقت، اس کے بعد نکل جائے، تاکہ موضع تہمت سے بچے، بدگمانی سے بچے بھی اور بچائے بھی، خود بھی بدگمانی نہ کرے. کسی کو ہم دیکھیں تو ہم اس مسئلے کو اب ذہن میں رہے گا نا، ہو سکتا ہے اس نے نماز پہلے پڑھ لی ہو لہذا اب یہ اس لیے بیٹھا ہے کہ نماز تو یہ پڑھ چکا ہے، خاص کر اگر مغرب ہے یا عصر ہے تو دوبارہ پڑھ بھی نہیں سکتا. لیکن اس کو ایسے وقت میں چاہیے کہ خود بچے اس موضع تہمت سے اور کہیں دور جا کے ایسی جگہ بیٹھے جہاں پر نمازی کی عام طور پہ نمازیوں کی نگاہیں نہیں جا رہی، یہ بہتر ہے. باقی ظاہر سی بات ایسا ہو جاتا ہے، تو اس لیے مسائل معلوم رہنے سے آسانی رہتی ہیں. اور اسی طرح کوئی پڑھا نہیں سکتا، یہ نہیں کہ وہاں سے پڑھا کے آیا نماز اور یہاں پڑھا بھی دے، پھر نفل تو نہیں ہوگی، نفل کی اتباع سب کریں گے، فرض نہیں ہوگی. الحمدللہ پڑھ سکتا ہے، پڑھا نہیں سکتا. ایک بات تو یہ ہو گئی. دوسرے یہ کہ جو میں نے آیت تلاوت کی، ہم سورہ کہف ہماری چل رہی ہے یہاں فجر کے بعد بھی، اور درس جو ہمارا ہفتے وار نشست و آخری مراحل میں ہے تو اس میں بھی سورہ کہف چل رہی ہے، تو اس میں یہ آیت آ گئی تھی، وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ بِالْغَدَاةِ وَالْعَشِيِّ. ہمارے شیخ مرشد رحمۃ اللہ تعالی نے کئی مرتبہ اس پر روشنی ڈالی اور بہت ہی سیر حاصل بیان فرمایا، لیکن اس کے ذیل میں ایک چیز دیکھ رہا تھا، اس کو انشاءاللہ جیسا ہوگا آگے بیان کریں گے، لیکن ذیل میں ایک بات یہ ہے جو ادھر ادھر ہو جاتی ہے عام طور پہ، کہ اس کے ذیل میں لکھا ہے بعض مفسرین نے دو حدیثیں نقل کی ہیں، وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ بِالْغَدَاةِ وَالْعَشِيِّ. ادھر آ جاؤ، بِالْغَدَاةِ وَالْعَشِيِّ. آپ صبر کیجئے اپنے نفس پر، یعنی اس نفس صبر کیجئے کہ کیا مطلب ہے، یعنی آپ تکلیف اٹھائیے، اور آپ کو ہمیں معلوم ہے کہ آپ کو اپنی عبادت میں مزہ آتا ہے، اپنی عبادت میں اولیاء اللہ کو اور جن کی غلامی سے ولایت ملتی ہے ان کو سب سے. حبب الی الخلا، آپ نے فرمایا کہ مجھے خلوت محبوب کر دی گئی، خلوت میں نبوت سے پہلے خلوت محبوب کر دی، اس لیے آپ غار حرا میں جا کے اکیلے عبادت کرتے تھے. ہمارے حضرت والا نے کیا عمدہ شعر فرمایا اس موقع پر کہ خلوت غار حرا سے ہے طلوع خورشید، خلوت غار حرا سے ہے طلوع خورشید، کیا سمجھتے ہو تم اے دوستو ویرانوں کو. ویرانے میں خزانے دفن ہوتے ہیں. پہلے زمانے میں جب بینکنگ کا نظام نہیں تھا، لوگ خزانے کہاں دوں گے، کہیں نوری آباد پہ ایسی جگہ جا کے پھر اس کو یاد رکھنا بھی ایک مسئلہ ہوتا، خزانے ویرانے میں دفن ہوتے ہیں. تو ویرانے میں ایسی جگہ پہ اللہ کی زیادہ، اللہ تعالیٰ سے زیادہ معرفت ملتی ہے، لیکن فی زمانہ آدمی ایسا نہ کرے، کیونکہ اس میں جو ہے وہ پھر وہ اکیلا رہ جائے گا تو مخلوق سے کٹ جائے گا اور پریشان ہوگا، جماعت کی نماز نہیں ملے گی، بہت ساری چیزیں فضیلتوں سے محروم ہو جائے گا. اس لیے یہ بھی منع فرمایا، من سکن آبادیہ فقط جفا، جس نے گاؤں سے مطلب گاؤں جہاں جمعہ بھی نہیں ہوتا، بالکل ایسا گاؤں جہاں جمعہ بھی نہیں ہوتا، کوئی عالم بھی نہیں ہوتا، لوگ جنازہ پڑھوانے کے لیے گھومتے ہیں بیچارے، تبلیغ میں ہمارے ساتھی جاتے ہیں بتاتے ہیں، ایسی جگہ جہاں جنازہ پڑھانے والا نہیں کوئی، تو ایسی جگہ رہنے والے نے اپنے آپ پہ ظلم کیا، وہاں نہ رہے بلکہ وہاں سے شہر کی طرف آ جائے. شہروں میں علماء ہوتے ہیں، مسائل ہوتے ہیں، مسائل بتاتے ہیں، اور اسی طرح جنازہ اور ساری چیزیں، سب چیزیں وقت پر، نماز وقت پر کھڑی ہو رہی ہے، وہاں پہ کوئی نماز پڑھانے والا نہیں، اور اسی طرح جب پڑھانے والا نہیں تو پڑھنے والا کیا پڑھے گا. اتنی دور دراز ہونے کی وجہ سے ان کی طبیعتیں بھی سست ہو جاتی، یہاں تک کہ بعض تراوی نہیں پڑھنا چاہتے. تو اسی لیے لکھا ہے مسائل میں کہ اگر کوئی تراوی نہ پڑھے تو امام ان سے مجادلہ کرے کہ اس کی تراوی پڑھنی پڑے گی، چاہے سورہ تراوی پڑھو، چاہے سورہ تراوی پڑھو، تراوی پڑھنی پڑے گی، تراوی نہیں چھوڑ دیں، موقعہ ہے 20 رکعت تراوی پڑھنی پڑے گی. اگر تمہیں قرآن ختم کرنا ہے، اسے گرانی ہوتی ہے، تو ہم سورہ تراوی پڑھا دیں گے، 25 منٹ آدھے گھنٹے میں فارغ ہو جاؤ. تو جس نے ایسی سکونت اختیار کی، اس نے ظلم کیا، کیونکہ وہ نہ جماعت کی نماز کا ثواب مل رہا ہے، نہ مسائل اس کو پتہ ہیں، اور نہ وہ مسلمانوں کے اجتماعات میں شریک ہو رہا ہے. نہ آپ کراچی میں دیکھیے الحمدللہ جو کتنے بڑے علماء یہاں پر ہیں، کتنے بڑے مدارس ہیں، تبلیغی مرکز ہے، ساری چیزیں الحمدللہ شہر کی برکت. حضرت والا فرماتے تھے اللہ تعالیٰ نے تکوینی طور پر حضرت پھول پوری کو لائے، حضرت پھول پوری میں جذبہ ہوا کہ ہم پاکستان جا کے رہیں گے 1962 میں، 1960 میں، 60 میں حضرت والا بھی آئے، حضرت پھول پوری جہاں ہوتے تھے حضرت والا وہیں ہوتے تھے، لہذا یہ بالکل ایسا ساتھ تھا کہ جہاں کوئی حضرت کو دیکھتا تھا سمجھ جاتا تھا حضرت پھول پوری یہاں موجود ہوں گے، اور جہاں حضرت پھول پوری کو دیکھتے سمجھ جاتے کہ حضرت والا بھی یہاں پہ کہیں نہ کہیں موجود ہوں گے. ایسا ساتھ شیخ کا ہو تو مزہ ہے. حضرت ابو ہریرہ کو لوگ جہاں دیکھ لیتے رضی اللہ عنہ سمجھ جاتے کہ نبی علیہ السلام بھی یہیں کہیں تشریف فرما ہوں، اور جہاں نبی علیہ السلام ہوتے حضرت ابو ہریرہ وہیں موجود ہوتے تھے. تو حضرت نے فرمایا کہ حضرت نے سفر کا ارادہ کیا، میں بھی ساتھ تھا، और पाकिस्तान आ गया। बीवी बच्चे वहीं थे, मौलाना मदर साहब वहीं, और जो और बीमार बच्चे, लेकिन हजरत कराची आ गए हजरत के साथ, और सिर्फ 2-2.5 साल हजरत यहाँ हयात रहे फूलपुरी, और उसके बाद उनका विसाल हो गया 62-63 में। उस वक्त जब आए तो हजरत बिन नूरी, हजरत मौलाना श्यामलक थानवी साहब और बड़े बड़े वक्त के उलामा हजरत फूलपुरी के पास आते थे, क्योंकि जानते थे हजरत थानवी के बड़े खुलाफा में से। हजरत वाला ने खुद फरमाया, मैं देखता था कि बड़े बड़े मुफ्ती शफी साहब जैसे लोग हजरत फूलपुरी की खिदमत में यानी शागिरदाना आके बैठते थे, हजरत फूलपुरी मजलिस फरमाते थे। फिर ये हुआ कि ज़्यादा बीमार हो गए, फालिज हो गया, और आखिरी चंद कुछ महीने या साल तकरीबन साहिब फराश रहे, लोगों का आना कम हो गया। तो बहरहाल हजरत ने फरमाया कि असल में अल्लाह ताला को लाना मुझे था, हजरत फूलपुरी को जरिया बना दिया। कभी आलम गुलिस्तां और कभी वीराना होता है, कभी आलम गुलिस्तां और कभी वीराना होता है, जो होता है बपासे खातिर मैखाना होता है, जो होता है बपासे खातिर दीवाना होता है। तो कोई काम किसी की वजह से किया जाता है, कोई तकवीनी मामला ऐसा कर दिया जाता है, लिहाजा हजरत वाला से हजरत फरमाते अगर मैं फूलपुर में होता अभी तक तो इतना काम ना होता, क्योंकि गाँव से इतना काम नहीं हो सकता, कराची शहर क्योंकि आलमी है, लिहाजा यहाँ से अल्लाह का शुक्र हजरत वाला का पैगाम सारी दुनिया में पहुँचा, और सारी दुनिया से लोग यहाँ पे आए कराची में, हजरत वाला का फैज़ भी पहुँचा। तो वस्बिर नफ्स का, इस पर मैं बता रहा था, हजरत फूलपुरी रहमतुल्लाह ताला, हजरत फूलपुरी रहमतुल्लाह ताला भी अकेले इबादत करते थे, लेकिन जब मजलिस होती थी तो सबको एक एक हजरत के मुरीद थे, और वो हजरत ने बताया कि वो मुरीद थे और वो उधर बैठे हुए जिक्र कर रहे हैं, और बल्कि इजाजत याफ्ता भी थे। बातों में फहम की कमी होती, इसलिए औलिया अल्लाह इल्म और इबादत से ज़्यादा उसकी फहम को देखते हैं इजाजत व खिलाफत में, कि फहम कितनी है इसके अंदर। लेकिन बात ऐसे फहम में कम होते, वो दूर बैठे हुए जिक्र, हजरत ने कहा अरे क्या कर रहे हो तुम, शेख की मजलिस हो रही हो, तुम अपना जिक्र कर रहे हो, अब इज्तिमाई जिक्र है, जब शेख की मजलिस हो रही है अब ये इज्तिमाई जिक्र है, और वही इज्तिमाई जिक्र की फजीलत में बयान कर रहा हूँ, जिसको मैंने कहा कि इस आयत की तफसीर में अहल इल्म ने इसको लिखा है, इस आयत की तफसीर में अहल इल्म ने इसको लिखा है कि नबी अलैहिस्सलाम इरशाद फरमाते हैं कि मुझे दुनिया ओ माफिया, माफिया में मैंने जब गौर किया तो फिर मतलब समझ में आया, दुनिया माफिया कहते हैं, माफिया से बेखबर है ना, कि माफिया से बेखबर, ये माफिया नहीं है फलाना माफिया, माफिया माफिया, मा मौसूला फीहा, जो कुछ उसमें है, कितना आसान है समझना। अगर आप वज़ह तस्मिया को देखना है तो उसके लफ्ज़ की माहियत पे गौर करें, लफ्ज़ क्या बता रहे हैं, दुनिया जो कुछ दुनिया में है उससे बढ़कर। आपने फरमाया मुझे इससे ज़्यादा पसंद है कि मैं सुबह ज़ाकिरीन की मजलिस में बैठूं। अब बताइए, नबी तो सरापा जिक्र है, नबी को देखना भी इबादत है, जब आलिम को देखना इबादत है तो नबी तो सरापा अल्लाह की याद है, लेकिन आप अलैहिस्सलाम फरमा रहे हैं, और ये रवायत हज़रत शेख ने फ़ज़ाइल ज़िक्र में भी नकल की कि मुझे ये ज़्यादा पसंद है जिस चीज़ों पर सूरज तुलू होता है, ये बयान करने का एक तरीक़ा है, यानी मुझे इंतहाई पसंद है कि मैं सुबह को फजर से लेके इशराक तक ज़ाकिरीन की मजलिस में बैठूं, मजलिस में बैठूं, जिक्र करूं नहीं फरमाने, जिक्र तो आप करते ही थे, लेकिन मजलिस का एक अलग रंग है, उसकी एक अलग फजीलत, उसका एक अलग रंग है, उसकी एक अलग फजीलत। वही बात, कई चिराग मिल जाएंगे, कई चिराग जल रहे हैं, रोशनी हो रही है ज़्यादा और जल जाएंगे, और तो ये कई चिराग बैठे हैं सभी एक ही जैसे, थोड़ी रोशनी अल्लाह की मोहब्बत की रोशनी बढ़ जाए, सब अल्लाह की रोशनी, ये अल्लाह ताला चाहते हैं, ये इज्तिमा जो है अल्लाह ताला चाहते हैं। इज्तिमा से नमाज क्यों फ़र्ज़ किया, हजरत वाला फरमाते देखो अल्लाह ताला अपने बंदों को जमा करना पसंद फरमाते हैं, ये अकेले नमाज कोई फ़र्ज़ अकेले पढ़े उसकी नमाज ऐसी है, अगर वो जान के रोज़ाना पढ़ रहा है तो ये आदमी गुनाहगार है, इसमें कोई दूसरी राय नहीं है। एक तो कभी ये देर हो गई, पता चला हो जमात निकल गई कहीं से आए दूर से, ये भूल जाना भी अजीब है, कहीं याद नहीं रहा जमात निकल गई, ये कैसी बात है, कोई अपनी शादी की तारीख को भूलता है। हजरत से किसी ने कहा आप जुमे को आए नहीं इस दफ़ा, पहले जुमे मजलिस होती, तो कहने लगे हाँ मैं मेरे जहन से निकल गया। हजरत फरमा जिस दिन निकाह की तारीख हो ना उस दिन भी जहन से निकाल देना, फिर कहूँगा आपको भूलने की बीमारी है, वरना भूलने की बीमारी क्यों है, कि निकाह तो एक दिन तो याद रहता है, वलीमे का दिन याद रहता है, और नहीं याद रहता तो बयान का दिन याद नहीं रहता, तो नमाज को भूल जाना कैसी बात। लेकिन फिर भी इंसान है, कभी सोता रह गया या देर से आया, अच्छा अब तो नमाज निकल गई, अब घर में पढ़े कोई गुनाह नहीं है, बल्कि अब घर में ही पढ़ना चाहिए। बाद में आके मस्जिद में लोग पढ़ते हैं, मस्जिद में शायद ज़्यादा सवाब मिलेगा, अब जब जमात हो गई कोई ज़्यादा सवाब नहीं है, अब घर में भी वही है और मस्जिद में भी वही है। लेकिन अगर कोई जान कर रोज़ाना आदत बना लेगा, भाई मस्जिद में हमें समझ नहीं आता, मौलाना या तो इतना लंबा पढ़ते हैं या इतना कम पढ़ते हैं या शोर होता है, बहुत सारे लोग अपनी तरफ से गढ़ लेते हैं, और तो ये किसी भी वजह से घर में पढ़ना जायज़ नहीं, सिवाय या तो बीमारी है और या तो फिर वो देर हो जाने की वजह से, या कोई एयरपोर्ट जाना है उसको जल्दी नमाज़ पढ़नी है। ये हमारे साथी हैं, बाज़े अपने ऑफिस जाते हैं, कभी पहले पढ़ते हैं कभी वहाँ जाके पढ़ते हैं, ये सब मजबूरियाँ हैं। मजबूरी के बग़ैर अगर कोई बग़ैर जमात के नमाज़ पढ़ने की आदत बना लेगा तो फिस्क व फुजूर में मुबतला होगा वो, इसमें कोई दूसरी राय नहीं है। इसलिए जमात से नमाज़ पढ़ना अल्लाह ताला ने ज़रूरी करार दिया, वरकऊ मार राकईन के ज़ेल में लिखते हैं अहले इल्म कि रुकू करो रुकू करने वालों के साथ, यानी नमाज पढ़ो नमाज पढ़ने वालों के साथ। नमाज तो अकेले ही पढ़ी जा सकती, लेकिन अल्लाह ताला चाहते हैं मेरे बंदे जमा होके मुझे याद करें, मेरे बंदे जमा होके मुझे याद करें। क्यों? हर आप देखें कि फिरोज मेहमान साहब हमारे बड़े हैं और अभी भी बहुत मुलाकात रही हजरत वाला के तशरीफ आवरी पर, तो वो जब आते थे, जब उनके अब्बा हयात थे हजरत वाले के, जब आते थे तो उनके अब्बा की तरफ से ऑर्डर था तुम जाओ मजलिस में लेकिन खाना हमारे साथ खाना है, और खाने का भी वक्त ये नहीं कि जब आएंगे जब खाना खाएं, अब्बा हैं, अब्बा तो अब्बा ही होते हैं चाहे वो कैसे भी हों, इतने वो जिसे कहते हैं वो भोले भाले हैं कि तुमको हजरत ने खिलाफत भी दे दी, तुम अब फिर रोज़ाना क्यों जाते हो वहाँ पर ये भोलापन है, ये कोई वो नहीं, यानी ये सोचने वाला भोलेपन वाला नहीं, ये बेवकूफ़ी का शिकार है कि जब शेख ने खिलाफत दे दी तो अपना काम करो बैठ के दुकान खोलो, ये नहीं है, बल्कि और ज़्यादा जाना चाहिए। जब शेख खिलाफत दे दे इसका मतलब उसने एतमाद किया है, अब और ज़्यादा उसका मिजाज समझना, उसकी सोहबत में रह कर वो दर्द दिल हासिल करना पड़ेगा ताकि आगे भी क्या फैलेगा, आगे क्या फैलेगा। आप लोगों ने देखा दो हफ्ते मजलिस बिल्कुल नागा रही, दो तीन हफ्ते बिल्कुल नागा रही, तो हमें क्या, अल्हम्दुलिल्लाह मुझे ख्याल भी नहीं आता था, कोई अफसोस भी नहीं होता था। वरना कराची में रहूँ कोई दावत करे मैं कभी भी दावत कबूल नहीं करता। दस्तगीर में बयान रखवा रहे थे हमारे दोस्त और मैंने उनको कहा हफ्ते की रात, मैंने कहा हफ्ते की रात मैं यहाँ बिजी हूँ, जब एक मामूल चल रहा है मैं उसको आगे पीछे क्यों करूँ, आप इतवार को रख लो जुमे को रख लो मैं आ जाऊँगा। तो मैं बिला वजह इसको आगे पीछे नहीं करता, लेकिन जब शेख आया हुआ है तो फिर भी अगर कोई मुरीद इसको शेख के बजाय अपनी मजलिस को देखेगा तो फैज़ नहीं मिलेगा, फिर इसको फैज़ नहीं मिलेगा। इसलिए इज्तिमा देखा जाएगा, तो नमाज में भी इज्तिमा अल्लाह ताला को पसंद है कि सब मिल के नमाज पढ़ो। मैं ये बता रहा था, फिरोज मेहमान साहब ने हजरत वाला को बताया कि हजरत वो हमारे अब्बा, अब देखिए हजरत की तरबियत भी देखते जाइए यहाँ पर कि हजरत वाला वालदेन की कितनी रियायत रखते हैं, कि हजरत वाला वो हमारे अब्बा जो हैं वो खाना खाते हैं तो खाने में मुझे भी कहते हैं, सब भाई हैं, सात आठ नौ भाई थे अब आठ हैं, तो सब भाई साथ हुआ करो खाने में, मुझे मैं सबके साथ खाना चाहता हूँ। अब सब तो आ जाते थे, ये हजरत के पास होते थे, जब उनको ऑर्डर हुआ हजरत से मशवरा किया, हजरत ने फरमाया हाँ जाया करो, वालिद का हुक्म जो है वो शेख की मजलिस से ज़्यादा है, उससे पहले आ जाओ, और जब आपको पता चल जाए कि मैं इतना वक्त बाकी है आधे घंटे पहले चले गए, क्योंकि गुलशन में मजलिस होती थी, जौहर में उनका घर है, तो थोड़ी देर पहले चले जाओ, तो भी उठ के चले जाते थे, वो मजलिस से उठ के चले जाते थे। मैं उनसे मजाक करता हूँ तो मैं कहता था अब बेटा अभी तक बड़ा नहीं हुआ, हालांकि दादा बन गया है, लेकिन इतना छोटा बेटा है कि अब्बा उसके बगैर खाना नहीं खाते। तो क्या है, अब्बा क्यों कहते हैं उसकी, उनके आने से खाना ज़्यादा मिलेगा क्या हो? सब बच्चों को देख के अब्बा का खून बढ़ जाता है, अब्बा खुश होते हैं मेरे सारे बच्चे मेरे साथ खाना खा रहे हैं, रब्बा भी खुश होते हैं मेरे सारे बंदे मिल के नमाज पढ़ रहे हैं, एक ही सफ में खड़े हो गए महमूद व अयाज, मिल फैक्ट्री मालिक है वो भी है, वो मौजिन साहब के बराबर में खड़ा है जिसकी तनख्वाह 12-15 हज़ार है, और मिल फैक्ट्री का मालिक उसके बराबर में खड़ा हुआ है, क्योंकि सब एक सफ में अल्लाह ताला, तो ये अल्लाह ताला को पसंद है। और ये छोटा इज्तिमा आम नमाजों में, जुमे के दिन बड़ा इज्तिमा करो, ये भी हजरत वाला के मलफूज, जुमे के दिन बड़ा इज्तिमा करो, सारे लोग जामा मस्जिद में आ जाएं। बाद अब तो कम रह गई, पहले ज़माने में बहुत सी छोटी मस्जिदें होती जहाँ जुमा नहीं होता था, या कोई गांव है वहाँ से लोग अगर आना चाहें वहाँ से आ जाएं। तो जुमे की नमाज जामा मस्जिद में जाके पढ़ो, ज्यादा लोगों का इज्तिमा करो। उसके एक बड़ी और उससे ज्यादा ईद के दिन ईदगाह में जाके पढ़ो, और बड़ा इज्तिमा करो, और बड़ा इज्तिमा करो, और बड़ा। अब उसके बाद एक और इज्तिमा, आलमी इज्तिमा, आलमी उस शाख को जमा करो हज बैतुल्लाह के लिए। काले गोरे मलाइया मलाई और दूध मलाई सब मिलके, नहीं, मलेशिया के लोग भी होते हैं वहाँ, इंडोनेशिया के लोग, अफ्रीका के लोग, कोई गोरा है, कोई तर्किश, इतने गोरे होते हैं। और उसी करीब में जो है वो उधर से नाइजीरिया वगैरह उधर से लोग आते हैं, बिल्कुल जो है वो बिल्कुल काले। तो सब मिल के अल्लाह की इबादत कर रहे हैं। तो अल्लाह ताला को इज्तिमा पसंद है। हज़रत फरमाते दीन सरासर मोहब्बत है। इसको इस अंदाज से देखो कि अल्लाह ताला अपने बंदों को जमा करना चाह रहे हैं और अल्लाह ताला अपने बंदों को एक साथ देखना चाह रहे हैं। देखो मेरे सारे बंदे मिलकर मुझसे मुझ मेरी इबादत कर रहे हैं। तो ये है जिक्र की फजीलत, इज्तिमाई जिक्र की, सब मिल के करें। लेकिन इसके लिए भी कुछ कुछ शरायत हैं। ये दूसरी रवायत पहले बयान कर दूँ वरना रह जाएगी। फजर के बाद वाला तो सुन लिया, हज़रत शेख ने फजाइल जिक्र में भी इसको नकल किया। अल्हम्दुलिल्लाह। दूसरी रवायत जो असर के बाद की है, अल्हम्दुलिल्लाह हमारे यहाँ फजर के बाद भी जिक्र होता है असर के बाद में। असर वाली रवायत मैंने अभी देखी है, इससे पहले मेरे नज़र से नहीं गुजरी थी। लेकिन अल्हम्दुलिल्लाह जब से कोरोना वगैरह का मसला आया तो लोग कुछ ज़्यादा आने लगे, छुट्टियाँ थी, मैंने कहा चलो इस वक्त में थोड़ा जिक्र कर लेते हैं। तो सुबह शाम आलत दवाम हो गया। सुबह शाम जो अल्लाह को याद करे गोया अलत दवाम कर रहा है। जोर की भी तो नमाज पढ़ी ना, ऐसा तो नहीं होता तो मस्जिद में दाखिल हुआ तो खामोशी से होगी। दुआ भी पढ़ रहा है, सुन्नतों का अहतमाम भी कर रहा है, तस्बीहात भी पढ़ रहा है। तो सुबह शाम क्या अलत दवाम, यानी मुस्तकिल अल्लाह को याद करते। तो आपने फरमाया जिसका मफहूम है कि जो असर के बाद जिक्र की मजलिस में, जिक्र की मजलिस में बैठे, वो ऐसा है जैसे 8 गुलाम उसने आज़ाद किए, 8 गुलाम उसने आज़ाद किए और हर एक की कीमत 12,000 दिरहम। 12,000 दिरहम उस ज़माने बहुत होते थे, यानी इतने कीमती गुलाम उसने आज़ाद किए जो असर से मगरिब तक अल्लाह के जिक्र में किसी मजलिस में बैठे। तो ये सब फजाइल हैं, ऐसे नहीं जिक्र की मजलिस होती है। मौलाना ज़करिया साहब ने इसका बहुत अहतमाम किया और मदरसों में भी वो चाहते थे जिक्र की मजलिसें कायम हों, मदरसों में उन्होंने जिक्र की मजलिसें कायम की। ये नहीं कि आप मदरसे की तालीम में खलल डाल गए, 10 मिनट 5 मिनट तौलबा को लेके जिक्र करा लिया, आदत पड़ जाएगी जिक्र करने। तालीम में हर्ज ना हो, तालीम में हर्ज ना हो। लेकिन अगर सिर्फ तालीम है और मारफत इलाहिया नहीं आई तो तालीम का मकसद क्या है? तालीम का मकसद क्या है? ऐसे ऐसे हालात होते हैं जो बयान करने के काबिल नहीं हैं। इसलिए जिक्र से अल्लाह की मोहब्बत पैदा होती है, मारफत और मोहब्बत। ये ठीक है, इसके कुछ शरायत हैं इज्तिमाई जिक्र के। हर कोई आके नहीं बैठ सकता। अब कोई अभी नमाज हो गई बार एक मस्जिद में जिक्र होता है, ये पसंदीदा नहीं है वहाँ पे होता है, वो बिल्कुल भी जैसे मैं बैठा हूँ ऐसे बैठते हैं और जिक्र की मजलिस चल रही। अब जो भी नमाज पढ़ने वाला आएगा उसको खलल होगा। बयान और जिक्र की मजलिस में फ़र्क है। बयान की मजलिस चल सकती है, उसमें चाहिए वो बयान नमाज पढ़ने वाला कहीं जाके नमाज पढ़े, लेकिन जिक्र की मजलिस खुद कोने में कहीं करना चाहिए। उसके लिए ज़ोर से स्पीकर ना लगाए। हाँ ये कि कोई भी नहीं है, किसी को खलल नहीं पड़ रहा है तो जायज़ है, स्पीकर लगाना भी जायज़ है। किसी को खलल नहीं पड़ रहा है, घर के अंदर 3-4 भाई हैं, बिलफर्ज भाई हैं और जो बच्चे हैं सब मिल के 4-5 जिक्र कर रहे हैं और अब्बा या कोई मरीज सो रहा है, उसने फजर पढ़ के सो गया, अब उसको खलल हो रहा है, तो ये भी ठीक नहीं। किसी को खलल ना हो जिक्र की मजलिस के शरायत में से ये, किसी के कोई तिलावत कर रहा है, कोई तिलावत कर रहा है, कोई इशराक़ पढ़ना चाह रहा है और हम बैठ कर यहीं पर जिक्र, हम क्यों यहाँ से वहाँ खानका चले जाते हैं? ताकि वहाँ जिक्र हो, यहाँ जो चाहे नमाज पढ़े, जो नफिल पढ़े, जो तिलावत करे वो करता रहे, लेकिन उसके उसके कामों में खलल अंदाज होना ये ठीक नहीं। जिक्र की मजलिस के शरायत के साथ अगर कोई जिक्र कर रहा है तो इसमें कोई कबाहत नहीं। बातें कहते हैं जिक्र की मजलिस है ही सही नहीं है, ये बात गलत है। इस लिहाज से ऐसी कितनी रिवायत हज़रत शेख ने भी नकल की है और मैंने इसका पूरा इस्तिफ्ता मुफ्ती इलियास साहब से किया था। बहुत सारी रिवायात और बहुत सारे अहल इल्म के उन्होंने फतावे उसमें जमा करके दिए कि मजलिस जिक्र जायज़ है मगर इन शरायत के साथ, कि किसी को खलल ना पड़े, किसी को खलल ना हो और ऐसा कोई काम ना हो जिससे किसी को एतराज़ पैदा हो। इसलिए एक कोने में बैठ के करे जहाँ से दूसरे को खलल अंदाजी ना हो। हासिल कलाम ये। तो इसलिए फजर के बाद और जिक्र के बाद मैं ये चाहता हूँ, कहने का मकसद ये भी है कि जो अहबाब यहाँ से दूर रहते हैं, नॉर्थ कराची में रहते हैं, बाद इससे आगे पीछे रहते हैं, अगर वहाँ वो कोई एक हलका कायम कर लें और एक आदमी जो कि इजाज़त याफ्ता हो जिक्र कराए, और दो चार अहबाब भी चले जाएँ, उसको देखा देखी करीब के भी दो चार अहबाब बैठ जाएंगे, अगर हो वही मस्जिद से हट कर या तो खानका या घर में हो, ताकि किसी को एतराज़ का मौका ना मिले, किसी को एतराज़ का मौका ना मिले। हालात मुख्तलिफ होते हैं, अब एक अल्लाह का शुक्र है हमारा इदारा है, हम बैठे हैं, कोई कुछ नहीं, लेकिन किसी का जिसका नहीं है वो वहाँ बैठ जाए, कोई भाई क्या कर रहे हो बैठे, इससे क्या होगा, दूसरा आदमी भी कुछ और लेके बैठ जाएगा, इसलिए किसी को नहीं बैठने देते। तो चाहिए कि किसी घर में हो या ऐसी जगह, किसी का मदरसा है, घर है, कोई खानका है, घर अल्लाह ताला से मांगे या अल्लाह घर इतना बड़ा दे कि एक कमरा खानका के लिए वक्फ कर दे, ऊपर का हिस्सा या एक बड़ा इलाका खानका और मदरसे के लिए, दिन में मदरसा चल रहा है और सुबह शाम खानका चल रही है, अल्लाह से मांगे। और छोटा सा कमरा भी, शुरू में कितने लोग आते हैं, कोई 50 आदमी थोड़ी आ जाएंगे, दो चार अहबाब आएंगे, कभी कोई आया नहीं आया, कोई नहीं आया जो है जिक्र कराने वाला जाकिर है, जाकिर वो खुद अपना जिक्र पूरा कर ले, उसमें क्या है, अपना जिक्र पूरा कर ले, कोई नहीं आया तो कोई नहीं आया तो अपना जिक्र पूरा कर ले। तो अगर कोई ऐसा कर सकें साथी तो ये भी करना चाहिए, ताकि जिक्र की मजलिसें कायम हों, और हो सकता है इसकी वजह से कोई वाज़े लोगों को जिक्र का करने का शौक़ होता है, तो जिक्र की बरकत से वो और भी सिलसिले से करीब हो के अपनी इसलाह की फ़िक्र में भी आ जाएं। और जिक्र का फ़ायदा ये होना चाहिए, मैं बताता रहता हूँ जिक्र की मजलिस में, जिक्र रोशनी है, रोशनी से क्या होता है, चीज़ें पहचानी जाती हैं। अब वहाँ चले जाएँ अंधेरा है, कहीं इधर पीछे चले जाएँ अंधेरा है, अब अंधेरे में आदमी खड़ा है, कोई लाल बेग है, फलाना चूहा है, घूस है, इधर कोई बिच्छू आ गया, कोई सांप आ गया, अंधेरा है, अचानक लाइट आ गई, किसी ने लाइट लगाई, रोशनी आ गई, अरे इतनी सारी चीज़ जल्दी भागो यहाँ से। तो रोशनी क्या क्या करती है, रोशनी उसको नुकसान से बचाती है। वकास आँख खोल के सुनो, देखो भाई आपके साथी जो हैं बेवसूली कर रहे हैं। तो हमारे हजरत वाला फरमाने लगे, बाज़े लोगों को नींद नहीं आती, यानी दुनिया की इतनी मोहब्बत है उनको नींद नहीं आती, और दुनिया ज़्यादा है परेशान रहते हैं, वॉल्यूम फाइव खा के सोते हैं, लेकिन मीर साहब को देखो बगैर दवा के सो रहे हैं। मीर साहब को नींद आ रही थी हजरत ने फिल बदी का, लेकिन देखो वो देखो उनके दवा खानी पड़ती, मीर साहब को देखो हमारे सामने बैठ के सो रहे हैं, उठ जाओ यहाँ से। फिर हजरत नाट भी लगाते थे। तो कोशिश होनी चाहिए अल्हम्दुलिल्लाह, जिक्र की रोशनी का फ़ायदा हो, कहाँ फ़ायदा होगा, माशाल्लाह फ़ायदा हो रहा है, लेकिन अब यहाँ से बाहर निकले, बाहर अंधेरा है, वो ये उजाला लेके हम जाएं फिर, अब वहाँ पे उजाला क्या है, बस स्टॉप पे पहुँचे, वहाँ बदनिगाही ना करे, झूठ बोलने का मौका आया झूठ से बचे, गीबत के लिए बहुत दिल चाह रहा है फलाने की बुराई करें उससे रुक गए, अब ये जिक्र की रोशनी का सही फ़ायदा हुआ, जिक्र का सही फ़ायदा उस वक्त सही फ़ायदा, वरना नाकिस ये भी है बिलफर्ज, जैसे हजरत शेख ने लिखा कलमे तैयबा अपने पढ़ने वाले को बहरहाल नफ़ा देता है, बहरहाल कबायर से बच जाए मुखलसम बिकल्बी सखल जन्ना, कोई हरज ही नहीं, सीधा जन्नत में दाखिल होगा, जो कबायर से बच जाए तो वो सीधा जन्नत में दाखिल होगा, और जो कबायर से नहीं भी बच रहा है वो भी कभी ना कभी जाएगा, खुदा नखास्ता नमाजें छोड़ना और कितने बड़े बड़े गुनाह माल दबाना लोग करते हैं, तो इन सब का भुगत के ज़रूर जाएगा कभी ना कभी, लेकिन जो जो इखलास के साथ पढ़ेगा और उसके अवामिर को पूरा करेगा, नवाही से बचेगा, अहकामात जो नाजिल हुए उसको अदा करेगा, जिनसे बचने का हुक्म उनसे बचेगा, सीधा इंशाअल्लाह जन्नत में जाएगा। और ला इलाहा इल्लल्लाह के बारे में रिवायत है, नबी अलैहिस्सलाम फरमाते हैं ला इलाहा इल्लल्लाह लैसा लहा हिजाबुन दून अल्लाह, मिश्कात शरीफ की रिवायत है, ला इलाहा इल्लल्लाह और अल्लाह ताला में कोई हिजाब नहीं है, लैसा लहा, ये बेहिजाब अल्लाह ताला से मुलाकात कर, सीधी आसमान पे जाती है और अल्लाह ताला से मुलाकात करती है। चुनांचे एक किताब है तर्जमानुस सुन्ना, उसके लिखने वाले कौन है, बिहार शरीफ के बड़े आलिम हैं मौलाना बद्र आलम मेरठी, रहते बिहार में थे, मेरठी कहलाते थे, उनके बेटे आलम मौलाना आलम वो भी हजरत वाला से बैत थे, अभी वो भी मदीने शरीफ में मदफून हो गए, उनका भी इंतकाल हो गया। तो मौलाना बद्र आलम मेरठी रामुल्ला ताला बड़े देवबंद के फाजिल थे, वो लिखते हैं अपनी किताब तर्जमानुस सुन्ना में کہ لا الہ الا اللہ کی رفتار اور کاٹ اتنی تیز ہے کہ اگر یہ عرش پر بھی اللہ کو نہ پاتی اس سے بھی آگے نکل جاتی. کہ کام ہے تیزی سے جانا اللہ سے ملاقات کرنا, بعد تم تیزی سے گئے اور آگے بڑھ گئے, وہ ملا ہی نہیں جس سے ملاقات کرنا, اتنی تیزی سے جاتی ہے. بندے نے شعر عرض کیا, سنی حضرت والا کو سنایا, حضرت مولانا ہمارے عزق پیر بھائی تھے, تمہارے شعر ہیں؟ میں نے کہا الحمدللہ میرا کیا شعر ہے, سب حضرت والا کا فیض ہے. کہ عاشق کی سند اور ہے دستار الگ ہے, عاشق کی سند اور ہے دستار الگ ہے, اس مدرسے عشق کا معیار الگ ہے. عاشق کی سند اور ہے دستار الگ ہے, اس مدرسے عشق کا معیار الگ ہے, اور تجار بھی مخصوص ہیں بازار الگ ہے. تجار تاجروں کی جمع, تاجر کی جمع, تجار بھی مخصوص ہیں بازار الگ ہے, اس جن سے محبت کا خریدار الگ ہے, اس جن سے محبت کا خریدار الگ ہے. اور جو شعر سنانا تھا وہ یہ, اس جن سے محبت کا خریدار الگ ہے, اور پیمائشی آلات بھی ناکام ہیں اس میں, پیمائشی آلات بھی ناکام ہیں اس میں, آہ دل عشاق کی رفتار الگ ہے. پیمائشی آلات بھی, روشنی کی اتنی رفتار ہے نا, کہتے ہیں اتنے لاکھ میل سے جاتی ہے والا, لیکن اس کی رفتار اتنی تیز, سیدھی آسمان پہ, جہاں ہم نے کہا لا الہ الا اللہ سیدھی آسمان, اور بعد روز یا اللہ وہ پڑھ رہا ہے اس کی مغفرت نہیں ہوئی ابھی تک اور چل رہا ہے, کیسی کیسی فضیلتیں. اور آج کے نمازی لوگ بھی بتائیں, خود بھی کریں اور نمازیوں کو بتائیں, بہت سے نمازیوں سے دوستی, بے نمازی کو نمازی بنائیں, بے نمازی کو نمازی بنائیں, نمازی کو ذکر بتائیں کہ تم ماشاء اللہ نماز تو پڑھتے ہو, ذکر بھی کر لیا کرو, کسی اللہ والے کے پاس بھی جانا آنا شروع کر دو. ہم لوگ اس میں بہت کنجوس ہیں, اپنا مال اپنے پاس رکھتے ہیں, کسی کو دیتے نہیں. اس میں ہر صوفی کو تبلیغی بھی ہونا چاہیے میں کہتا, اور ہر تبلیغی کو تھوڑا صوفی بھی ہونا, ذکر کرنا چاہیے. اگر ذکر نہیں کر رہا تو اس کی دعوت میں اثر نہیں ہوگا ویسا جیسا ہونا چاہیے. یاد رکھے وصب نفس کا مال خود بتا رہا ہے کہ اپنی جب عبادت جو کرتا ہے اس کی درد دل میں تاثیر ہوتی ہے, جو اس کی خلوتیں آباد ہیں اللہ کی یاد سے, اس کی جلوتوں میں جب وہ بات کرتا ہے تو از دل خیزد بردل ریزد, دل سے جو بات نکلتی ہے اثر رکھتی ہے, پر نہیں طاقت پرواز مگر رکھتی ہے, اور دل سے نکلتی ہے از دل خیزد بردل ریزد, اور منہ سے نکلتی ہے, دل میں تو ہے نہیں, منہ سے رٹ رہے ہیں بس ایک ہی بات, منہ سے رٹ رہے ہیں تو کان میں اٹک جاتی ہے, آگے نہیں جاتی, کانوں کی قیف میں جا کے اٹک جاتی. ہاں بات تو صحیح ہے, تو صرف نقشوں سے نہیں ہے بلکہ کچھ حالات بھی ہونے چاہیے, کچھ حالات بھی ایسے ہونے چاہیے. تو یہ ہے وصب نفس کا. تو ذکر کی مجلس کا اگر ہمیں فائدہ نوٹ کرنا ہے الحمدللہ, تو وہاں پہ دیکھیں بیوی نے کچھ کہہ دیا, پہلے ذکر نہیں کرتے تھے, کسی نیک مجلس میں نہیں بیٹھتے تھے, اب بیٹھنا شروع کر دیا کچھ عرصے, اب بیوی نے کچھ کہہ دیا, اب برداشت کی توفیق ہو گئی, سمجھ لیں کچھ فائدہ ہو رہا ہے ذکر کا, اور پھر وہی چراغپا ہو گئے, سمجھ لیں ابھی ہم وہیں کے وہیں کھڑے ہیں, ابھی بہت باقی ہے. ہنوز دلی دورست, چنانچہ ایک دوست ہمارے ساتھ لالو کھیت سے جاتے تھے, حضرت والا کیا لیاقت آباد کے تھے, میں بھی اس وقت نہیں چار نمبر ایف سی ایریا میں رہتا تھا, تو کبھی کبھی وہ ساتھ جاتے تھے, تو انہوں نے خود بتایا کہ کچھ عرصے پہلے جب لوگ جاتے ہیں پھر جانا کم کر دیتے ہیں, ہم یہاں بھی دیکھتے ہیں ہر جگہ یہ تماشے, یہاں تھوڑی سی بات پتہ چلی اور باشرہ بن گئے, اب بیٹھنا اٹھنا چھوڑ دیتے ہیں. وہ جو مقصد تھا وہ تو داڑھی رکھ لی پائچا اوپر کر, یہ مقصد تھا, یہ تو یونیفارم تھا, مقصد تو مقصد والے تو اور چپکتے رہتے ہیں اور چپکتے رہتے ہیں, ستاروں سے آگے جہاں اور بھی ہیں, اب عشق کے امتحان اور بھی ہیں, اور بھی ہیں, جو جھٹ نہیں سکتا پھر وہ, لیکن بس ٹھیک ہے اتنا تو آ گیا نا, بس کتنا کتنا آدمی لگا رہے انشاءاللہ, اور بالفرض ترقی نہیں کرے گا تو تنزل نہیں ہوگا, ورنہ جہاں بیٹھنا اٹھنا چھوڑا وہاں ترقی ہوئے تنزل شروع ہو جائے, ارے میاں یہ سب کرتے ہیں ٹھیک ہے ہم بھی کریں گے پھر انشاءاللہ, بس یہ سب شیطان ادھر لگا دیتا, تو وہی ہوا وہ انہوں نے جانا کم کر دیا. تو ان کی بیوی کہنے لگی, انہوں نے خود مجھے بتایا کہ میری اہلیہ کہ آج کل آپ وہاں نہیں جا رہے ہیں, گلشن جہاں جاتے تھے کسی بزرگ کے یہاں, ہاں کیا ہوا تمہیں کیا ہے؟ تو اس نے کہا کہ جب وہاں آپ جاتے تھے نا تو آپ کی کٹکٹ کٹکٹ کم ہو گئی تھی, اب پھر وہ بڑھتی جا رہی ہے, یہ فائدہ ہونا چاہیے, نیک مجلسوں کا یہ فائدہ ہونا چاہیے، ہمارا غصہ کم ہو جائے، گھر والے اخلاق میں گھر والے واضح فرق محسوس کریں کہ ہاں یہ اب جانے لگا ہے، اس کے اخلاق بہتر ہو گئے ہیں، اخلاق بہتر ہو گئے ہیں، تو برداشت کا مادہ پیدا کر اعتدال کے ساتھ، کوئی ایسی بات ہو تو شیخ سے مشورہ کر، کہیں کہیں جیسے میں نے سنایا وہ پہلے بھی حکیم الامت کے ملفوظات میں کہ ایک اژدہا بیت ہو گیا، ایک اللہ والے سے کرامت تھی، اژدہے نے کہا بیت کر لیں، اژدہا سراپا زہر، اژدہا بیت ہو گیا، تو اب کیا کرنا ہے مجھے، بس تم کسی کو ڈسا مت کرو، ظلم نہ کرنا، کسی کو ڈسنا مت، اس نے ڈسنا چھوڑ دیا، بیت ہو گیا تھا، صحیح پکا مرید بن گیا، ڈسنا چھوڑ دیا، کچھ عرصے بعد پھر بزرگ کا جانا جنگل میں ہوا، تو دیکھا کہ وہ بالکل بہت ہی اس کو زخم لگے ہوئے ہیں، آدموا پڑا ہے بالکل مرنے کے قریب، کیا ہو گیا تجھے، کہا کہ آپ ہی نے منع کیا تھا ڈسو مت، دیکھ لیجئے کیا کیا دوسروں نے، اب دوسرے مجھے مار رہے ہیں، ورنہ میں ڈسوں تو یہ چھوڑوں، تو بزرگ نے فرمایا بھائی ہم نے ڈسنے سے منع کیا تھا، پھنکارنے سے منع نہیں کیا تھا، کبھی کبھی پھنکار دیا کرو، پھنکارنے سے بھی بھاگ جائیں گے وہ لوگ، تو اسی طرح جب کسی کو بتایا جائے تو یہ نہیں کہ بالکل ہی آدمی ایسا ہو جائے، تو کبھی کبھی پھنکار دے، اس میں شیخ سے مشورہ کر لے کہ بھائی میں ایسا کر رہا ہوں یا مجھے ایسا کرنا چاہیے نہیں، بعض دفعہ جو ہے نہ اتنا نہ میٹھا بن، اعتدال ضروری، ہر جگہ اعتدال ضروری، نہ میٹھا بن کے چٹ کر جائیں بھوکے، نہ میٹھا بن شعر ہے یا محاورہ ہے، ہے وزندار، نہ میٹھا بن کے چٹ کر جائیں بھوکے، نہ کڑوا بن کے جو چکھے سو تھوکے، نہ اتنا کڑوا بنو کہ ہر کوئی تھوکے، نہ اتنا میٹھا بنو ہر کوئی چٹ کر جائے، یعنی ایک دم ایسا کہ بس کسی کام کے نہیں، ایسا نہیں مقصد، اعتدال ضروری ہے طبیعتوں میں، اسی اعتدال سے تربیت بھی ہوتی، تربیت بھی ہوتی ہے، وہ موبائل پہ لگے غیر ان نون نمبر اٹھا رہے ہیں، آپ کچھ نہیں کہہ رہے ہیں، نہیں شیخ نے غصہ کرنے والے، ان نون نمبر کیوں اٹھایا آپ نے، یہاں بھی غصے کی ضرورت، کیوں اٹھایا آپ نے، آپ کو پتہ نہیں کہ غیر محرم کا آپ نے کیسے اٹھا لیا، کسی کے بھی کوئی بھی بدماش ہو سکتا ہے، کوئی بھی ایسا ہو سکتا ہے، نہیں وہ ایسا ویسا، اب آئندہ نہ دیکھوں میں، بس یہ اتنا کافی ہے، یہ انداز یہ کافی ہے کہ آپ دروازہ کھولنے خود کیوں چلی گئی، ہمیں ہم جب گھر میں موجود ہمیں بتائیں، جو خاص کر کون آ رہا ہے پتہ نہیں، تو چلو کوئی بہن آ رہی ہے اس کی تو ٹھیک ہے سمجھ میں آتا ہے، تو یہ سب چیز سب چیزوں پہ سنجیدگی ضروری ہے، طریقے کے ساتھ، طریقے کے ساتھ سنجیدگی، غصے کی نوبت نہیں آئے گی، غصے کی نوبت اس لیے آتی ہے کہ آدمی پہلے سنجیدہ نہیں ہوتا، پھر موقع پہ اس کو غصہ آ جاتا ہے، سنجیدگی سے منع کر دے بھائی یہ چیزیں مجھے پسند نہیں ہیں، یہ میرے مزاج اور طبیعت کے خلاف، میں بچے کو ننگے سر نہیں رکھ سکتا، اس کو ٹوپی پہنائے کرو، تھوڑا سا سمجھدار ہو جائے، شلوار قمیض پہناؤ اس کو، پینٹ شرٹ مجھے پسند نہیں ہے، 80 ملکوں کا سفر کیا مفتی تقی صاحب نے، 80 ملکوں کا، تقریباً 150-200 ممالک ہیں، کتنے پتہ نہیں، الحمد جو قابل ذکر ہیں وہ 80 ممالک، ملک بھی اچھے اچھے جو قابل ذکر ہیں کا سفر کیا، کہیں بھی انہوں نے لباس تبدیل کیا ہو تو پوچھ لیجیے کہ یہاں پینٹ پہن کے گئے، کہیں ضرورت پڑی ہو، کیا ضرورت، جس کے دل کے اندر تعلق مع اللہ ہے اور صلاحیت اور قابلیت اندر ہوتی ہے باہر نہیں ہوتی، یہ باہر سے پینٹ شرٹ پہن کے چاہتے ہیں قابلیت پیدا کی، باہر سے قابلیت ہوتی ہے، اگر حضرت فرماتے تھے اور شیخ سعدی نے اس کو لکھا ہے، حضرت نے فرمایا کہ اگر قابلیت لباس میں ہے یا عزت لباس میں ہے تو آدمی جب سوتا ہے تو سب اچھا لباس اتار کے سوتا ہے نا، بالکل ہی سلیپنگ سوٹ کنڈم، جب سے زیادہ میلا کچیلا جیسا تیسا ہوتا وہ پہن کے سوتا، تو آدمی اپنی عزت اتار سکتا ہے، عزت نہیں، عزت لباس میں نہیں ہے، عزت اندر ہے، اندر، اسی لیے اللہ والے اعتدال کے ساتھ زیادہ ہر وقت بننے سنورنے کی فکر نہیں کرتے، حکیم الامت فرماتے ہیں جس کو میں دیکھتا ہوں کہ ہر وقت بننے سنورنے کی فکر میں ہے سمجھ جاتا ہوں کہ اندر خالی ہے، اور جس کے اندر اللہ کی محبت کا مال ہے وہ اعتدال سے صاف ستھرا بھی رہنا چاہیے، اللہ نے دیا ہے تو اچھا کپڑا بھی پہنے، یہ بھی ہر چیز میں اعتدال ہی، اب کہ ہم نے سنا تھا یہ سادہ رہنا چاہیے، اب کپڑا پھٹا ہوا ہے یہاں سے وہاں سے، ہے اچھے خاصے لینڈ لارڈ، امام صاحب کے پاس جب وہ آدمی آیا تو امام صاحب تاجر تھے کپڑے کی تجارت کرتے تھے، تو کچھ اس کو دے دیا مدد کے طور پہ، 5,000 دے دی، ارے امام صاحب یہ کیا کر رہے ہیں، اتنا تھوڑا ہمارے ایسی حالت ہے، کہا نہیں نہیں الحمدللہ میری بہت اچھی حالت ہے، میں بہت مالدار آدمی ہوں، یہ تو میں ایسی رہتا ہوں، غیر مالدار ہو تو اپنی نعمت کا اثر کیوں نہیں تمہیں ظاہر کرتے، تو کیونکہ حدیث شریف میں اللہ تعالیٰ اپنی نعمت کے اثر کو ظاہر کرنے کو پسند کرتا ہے، اللہ تعالیٰ پسند کرتا ہے کہ اس کی نعمت کا اثر اس کے ظاہر پر ہو، یعنی اعتدال کے ساتھ کہ بھئی فتو فقیر بنے ہوئے ایسا نہیں ہونا چاہیے، اور نہ اتنا زیادہ ہر وقت جو ہے ناز و نعم میں. اللہ تعالیٰ کے خاص بندے تکلف والے اور تنعم کی فکر میں پڑھنے والے نہیں ہوتے، یہ دونوں چیزیں تکلف اور تنعم، یہ اولیاء اللہ کا طریقہ نہیں. اسی طرح وہ بھی تکلف ہے جو بہت بڑا ہے ڈیفنس کا اور وہ بالکل معمولی پہن رہا تو یہ بھی تکلف ہے، اس کو چاہیے اپنے اعتدال میں رہے، جس کیٹیگری کے اسی کیٹیگری میں چلے ہو، سرجانی والا سرجانی میں رہے، ڈیفنس والا ڈیفنس میں رہے، اس میں کوئی ہے سرجانی والا جا کے اگر طارق روڈ سے کپڑا خریدے گا تو پھر اس کو ظاہر سی بات ہے ایک ہی سوٹ میں سارا ختم ہو جائے گا، اور وہ اگر ایسی ہلکی جگہ خریدے گا تو ہر کوئی جہاں بھی جائے گا سمجھے گا بیچارہ آج کل لگتا ہے اس کے کاروباری حالات اچھے نہیں ہیں، یہ کیا ضرورت ہے جب اللہ تعالیٰ نے دیا. تو وصبر نفسک مع الذین، یہ چیز بتا رہی ہے خود کہ نبی علیہ السلام کو جب اللہ تعالیٰ نے حکم دیا تو آپ اپنے آپ کو یہ فرمایا کہ آپ صبر کریں، ہمیں پتہ ہے آپ کو اکیلے کی عبادت میں بہت مزہ آتا ہے لیکن آپ اپنے اوپر صبر کریں اور جا کر میرے صحابہ میں بیٹھیں، میرے خاص بندوں میں بیٹھیں. تمنا ہے، یہ خواجہ صاحب فرماتے ہیں، تمنا ہے کہ اب ایسی جگہ کوئی کہیں ہوتی، اکیلے بیٹھے رہتے یاد ان کی دل نشیں ہوتی. ذوق اولیاء یہی ہے لیکن ذوق پہ عمل نہیں کرتے، حکم پہ عمل کرتے ہیں. یا ذوق تو یہی ہے کہ بس ہم آپ کی یاد میں بیٹھنے میں کوئی چھیڑے نہیں، ہمیں نہ چھیڑ ملنگانوں، ہمیں نہ چھیڑو بھائی، ہمیں ایسی اچھا. لیکن اب چھیڑ وہ آ کے پوچھ رہا ہے، یہ بات بتائی میں نے پہلے بھی کہ مفتی تقی صاحب نے ڈاکٹر الہی صاحب سے پوچھا، دیکھیے اتنا بڑا فقی اپنے شیخ سے پوچھ رہا ہے، کیوں پوچھ رہا ہے؟ شیخ کا شیخ یہی ہوتا ہے کہ لوگ آتے ہیں تو میں اپنے کام کرتا رہتا ہوں، فقی کام اور اپنے ضروری دینی کام، لوگ آ کے پریشان کرتے ہیں، میں چاہتا ہوں منع کر دوں ملاقات سے. تو حضرت ڈاکٹر صاحب نے فرمایا کہ لوگ کیوں آتے ہیں، کوئی دنیا کا مشورہ کرتے ہیں کاروباری، یا کوئی اور ایسی گپیں لگاتے ہیں، یا کوئی دین کی بات پوچھتے ہیں؟ تو عرض کیا حضرت دین کی بات ہی پوچھتے ہیں، ایسے تو کوئی نہیں. تو فرمایا وہ بھی تو دین کا کام ہے، کر لیا کرو، کیا پریشانی، اس کو بھی وقت دے دیا کرو تھوڑا سا. تو یہ اس کو سمجھنا چاہیے، یہ فہم سلیم اللہ والوں سے ملتا ہے، فہم اللہ والوں سے پوچھنا پڑتا ہے اپنی حالت کے مطابق. تو یہ ذوق یہی ہے کہ آدمی اکیلے، لیکن کوئی آ گیا مسئلہ پوچھنے، کوئی آ گیا مشورہ کرنے، اچھا بھائی چلو ہم اپنا معمول لیکن پورا کر لیں. اگر آدمی سارے معمولات چھوڑ کے، اب جیسے کوئی عصر کے بعد آتا ہے ہم ملتے ہیں، کوئی ظہر کے بعد آتا ہے اپنے معمول کر کے اس سے بھی مل لیا، اب مغرب کے بعد آئے چاہے کہ سنت پڑھ کے مل لے، تو ہم سارے معمولات لوگوں کے لیے ختم کر دیں تو ہم وہی رہ جائیں پر اندر سے بھی کھوکھلے، پھر کیا ملے گا لوگوں کو؟ اپنے معمولات پورا کریں، پھر ابھی مغرب کے بعد ملاقات ہوگی لیکن تھوڑی دیر سے جب معمولات پورے ہو جائیں گے تب ملاقات ہوگی، یہ معمولات بنانے بھی پڑتے ہیں، ایسا بھی نہیں کہ ہر وقت آدمی بالکل. تو ذوق تو یہی ہو کہ ہم اکیلے بیٹھے رہیں، لیکن عقلاً شریعت کے حکم کو غالب کیا جائے گا کہ جو حکم نبی علیہ السلام کو ہو رہا ہے وہ آپ کی وساطت سے آپ کے نائبین کو بھی ہو رہا ہے، کہ آپ اپنی ضرور یاد کیجئے ہمیں، لیکن جب موقع تبلیغ کا ہو دوسروں کو نصیحتوں کا تو وہاں جا کے آپ نصیحت بھی کیجئے. تو تمنا ہے، خواجہ صاحب فرماتے ہیں تمنا ہے کہ اب ایسی جگہ کوئی کہیں ہوتی، اکیلے بیٹھے رہتے یاد ان کی دل نشیں ہوتی، ستاروں کو یہ حسرت ہے کہ وہ ہوتے میرے آنسو، یہ جو آنکھیں بہتی ہیں، ستاروں کو یہ حسرت ہے کہ وہ ہوتے میرے آنسو، تمنا کہ کشاں کو ہے کہ میری آستی ہوتی. جس سے پوچھتے ہیں ہائے کیا اللہ والوں کے آنسو کون کیا ہیں، کی برابر می کند شاہ مجید، مرحومی فرما رہے ہیں کی برابر می کند شاہ مجید، اشکرا در وزن با خون شہید. کیونکہ وہ شاہ مجید بزرگی والا مولا ہمارے اشکوں کو آنسوؤں کو شہید کے خون کے برابر وزن کرتا ہے، اتنا درجہ ہے. اکیلے میں رونا، اکیلے میں ہو یا کسی کو بالفر بیان میں رونا آ جائے، دکھانے کی نیت نہیں تو کوئی حرج نہیں، لیکن اکثر جو اس میں شرماتا بھی آدمی، دوسرے گھبراتا بھی ہے کہ ریاکاری نہ، لہٰذا اکیلے میں کبھی موت کو یاد کرے، کبھی آخرت کو یاد کرے، کبھی اللہ کی محبت میں جوش آئے، کوئی ایسا شعر پڑھتا ہوا، کوئی ایسی آیت پڑھتا ہوا دعا پڑھیں، سجدے میں دعا پڑھیں، اللہم انی اعوذ بک من ان، میں اس سے یا اللہ پناہ چاہتا ہوں، ان تصد عنی وجہک یوم القیامہ، کہ آپ قیامت کے دن مجھ سے چہرہ پھیر لیں، میں اس سے پناہ چاہتا ہوں. देखिए कि आंसू आने लगेंगे आंख में। या अल्लाह ऐसा ना हो कि आप हमसे चेहरा फेर लें। अल्लाह मैं इससे पनाह चाहता हूँ, आपके पनाह में आता हूँ कि ऐसा ना हो जाए। इसी तरह और भी ऐसी दुआएं हैं अल्लाह नबी अलैहिस्सलाम सिखा रहे हैं, अल्लाहुम्मग़फिरली ज़म्बी कुल्लहू दिक्कहू व जुल्लहू। या अल्लाह मैं सजदे में पढ़ रहे हैं नबी अलैहिस्सलाम, मारिफुल हदीस में हज़रत मंजूर नौमानी साहब ने लिखा है, दिक्कहू व जुल्लहू, या अल्लाह मेरे छोटे गुना भी माफ़ कर दीजिए, बड़े गुना भी। बताइए नबी अलैहिस्सलाम के बड़े गुना हमें सिखाया जा रहा है कि सब गुना माफ़ कर दीजिए। हम तो बस उस्मान जल्दी जल्दी पढ़ते हैं, इसीलिए फ़र्क है आम लोगों की नमाज में और औलिया अल्लाह की नमाज में फ़र्क। आम लोगों का सर सजदे में जाता है, औलिया अल्लाह की रूह भी सजदे में जाती। क्या कहूँ लुत्फ़ सजदा का आलम, हजरत वाला का शेर देखिए, क्या कहूँ लुत्फ़ सजदा का आलम, ये ज़मीं जैसे हो आसमां में। ये ज़मीं, ये देखो दो आदमी बैठे हुए सो रहे हैं सामने, ये ज़मीं जैसे हो आसमां में। लगता है मैं ही ज़्यादा बयान कर रहा हूँ, इसलिए अब जल्दी इख्तिताम की तरफ आ रहा हूँ। सोने वालों को खुशखबरी है कि मैं ख़ुद भी थक रहा हूँ, लिहाजा इस मौजू को इंशाल्लाह आइंदा रखेंगे। ख्वाजा साहब के शेर सुन लीजिए बस, कि तमन्ना कह कशा को है कि मेरी आस्ती होती, और नहीं करते हैं वादा दीद का वो हशर से पहले, दिले बेताब की ज़िद है अभी होती यहीं होती। दिले बेताब की कोई भी यहाँ देख नहीं सकता, लेकिन दिल चाहता है कि हम अपने महबूब को यहाँ पे देख लेते, लेकिन दिल चाहना और है और पूरा वहाँ पे होगा, यहाँ पूरा नहीं हो सकता। यहाँ क्या है, यहाँ पे असगर गोंडवी रामुल्ला ताला इस शेर का गोया जवाब देते हैं कि मेरे सवाले वसल पर पैहम सुकूत है। क्या शायरी है, देख आरिफाना शायरी है, जिगर का उस्ताद है। मेरे सवाल वसल पर पैहम सुकूत है, बिखरा दिए हैं कुछ महु अंजुम जवाब में। इनको देखो, हमें देखना चाहते हो, हमारी कुदरत देखो, अभी फ़िलहाल तुम हमें नहीं देख सकते ना, अभी हमारी कुदरत को देखो, चांद सूरज को देखो, पहाड़ों को देखो, इन नज़ारों को देख के हमें याद करो। बिखरा दिए हैं कुछ महु अंजुम जवाब में, कि इनको देख के हमें याद करो। और वफ़ी अनफुसिकुम अफला तुब्स, अपने आप में देखो, अपने आप में देखो। अकबर इलाहाबादी कहते हैं, मेरी हस्ती है खुद शाहिद, मेरी हस्ती है खुद शाहिद, वजूद ज़ात बारी की दलील ऐसी है जो, दलील ऐसी है ये जो उम्र भर रद्द हो नहीं सकती, दलील ऐसी है जो उम्र भर रद्द हो नहीं सकती। मेरा चलना फिरना दलील है कि कोई पैदा करने वाला है, कोई पैदा है। वफ़ी अनफुसिकुम अफला तुबसिरून, तुम अपनी ज़ात में नहीं देखते, हमारे हमने तुम्हारी मिशनरी कैसी बनाई, कैसी मिशनरी बनाई, तुम कंप्यूटर और मोबाइल के फंक्शन पे हैरत करते हो, ये फंक्शन बनाने वाला जहन किसने बनाया ये भी देखो, इस दिमाग को ऐसा किसने बनाया, किसने बनाया। फौरन कोई 15 साल पहले आदमी देखा हो, अभी देखे याद आया फलाने का ये नाम है, कैसे होता है ये, वही क्लिक करता है कंप्यूटर, वो जगह जाता है और जाके इसको 15 साल पहले देखा था, इसका ये नाम है, याद नहीं आता तो जोर डालता है आदमी, कभी ना कभी याद आ जाता। तो ये अल्लाह ताला की सन्नाई पे गौर करना चाहिए, तो ये अल्लाह ताल्लुक माल्ला बढ़ता है। तो नहीं करते हैं वादा दीद का वो हशर से पहले, दिले बेताब की ज़िद है अभी होती यहीं होती, और पता चलता, ये बता रहे हैं किसी को कि क्या शेर व शायरी है, तो ख्वाजा साहब फरमाए, पता चलता कि गम में ज़िंदगी क्यों कर गुजरती है, तेरे कालिब में कुछ दिन को मेरी जान हज़ी होती। फिर पता चलता कि अल्लाह की मोहब्बत में तड़प क्यों है, तुम्हें कैसे समझाएं कि अल्लाह की मोहब्बत में तड़पना क्यों होता है, क्यों तड़पते हैं अल्लाह वाले, तेरे बिन सुकून है ना आराम है। देखिए खाने के बगैर सुकून आराम है, हर आदमी कोई आपके पास अभी आ जाए, सुबह से खाना नहीं खाया, हर आदमी जो कुछ होगा निकाल के देगा, लो भाई 100 रुपये 50 रुपये कुछ तो खा लो जाके, सुबह से जिक्र नहीं किया उस आराम से है, ये तड़पना नहीं है क्या, बताइए ये कितना जैसे पत्थर की तरह है, बेहिस है या नहीं। तेरे बिन सुकून है ना आराम है, दिले मुस्तरब का ये पैगाम है, तेरे बिन सुकून है ना आराम है, तड़पने से मुझको फ़कत काम है, यही बस मोहब्बत का इनाम है। ये तड़पना, ये तड़के सुबह उठ के अल्लाह की याद कर रहे हैं, फिर उसके बाद दोपहर में अल्लाह को याद कर रहे हैं, नमाज़ पढ़ रहे हैं, कुरान पढ़ रहे हैं। और आप देखिए कोई आदमी आप तलाश करके देखिए पूरे पाकिस्तान में कि ऐसा हो जो कई दिन से खाना ना खाया हो, सुकून से बैठा हो, एक दिन ना मिले वो मुस्तरिब हो जाता है, मांगने तक चला जाता है, फलाने के दस्तरखान में जाके बैठ जाता है, जो दस्तरखान चल रहे हैं उसमें जाके बैठ जाता है, क्योंकि उसको भूख बेताब करती है। लेकिन रूहानी भूख हमें क्यों नहीं बेताब करती, کہ ہم صبح سے شام ہو گئی ہم نے ذکر نہیں کیا، تلاوت نہیں کیا، تو ہمیں یہاں تک آنا ہے کہ کلک خود بخود کرنے لگے۔ اب دیکھیے ایک گھنٹے سے پانی نہیں پیا، بہت سے لوگوں نے، اب جائیں گے پانی پئیں گے۔ پھر یہ اللہ تعالیٰ ایسا نظام رکھا ہے، آپ گاڑی چلاتے ہیں نا، گاڑی کا کانٹا خود بتا دیتا ہے پانی کم ہو رہا ہے، پرانی گاڑی کا خاص کر، ہم نے پرانی گاڑیوں بہت بھگتا ہے، دیکھا نہیں جل گیا ریڈیٹر ہی جل گیا، پانی نہیں ملا نا اس کو، پیاس سے بے ہوش ہو گیا، پانی نہیں نا پیاس۔ یہ نظام اللہ نے یہاں رکھا ہے، یہ نظام رکھا ہے، حلق خشک ہو جاتا ہے تو حلق مانگتا ہے پانی دو، اندر پانی ختم ہو گیا ریڈیٹر میں، پانی دو، پھر آدمی اسی کے لحاظ سے پانی پیتا ہے جتنی ضرورت ہوتی ہے۔ زیادہ دو گھنٹے سے اگر تلاش کر رہا تھا دو گلاس پیتا ہے، آدھے گھنٹے میں تو آدھا گلاس پیتا ہے، اسی لحاظ سے پیتا ہے۔ یہ سب نظام اللہ تعالیٰ، تو جو پیاس، جو پانی کی پیاس ہے، وہ پیاس ہمیں ذکر و تلاوت کی کیوں نہیں ہوتی؟ اسی لیے حاجی صاحب نے یہ کہہ کر گویا اس موضوع کو ختم کر دیا کہ پیاسا چاہے جیسے آب سرد کو، پیاسا چاہے آب سرد، گرمی میں ٹھنڈا پانی کیسے تلاش کرتا، پیاسا چاہے جیسے آب سرد کو، تیری پیاس اس سے بھی بڑھ کر مجھ کو، تیری پیاس اس سے بھی بڑھ کر مجھ کو۔ ہمیں تو سردی میں بغیر ٹھنڈے پانی کے مزہ نہیں ہے، اتنا ٹھنڈا نہیں، کچھ تو ٹھنڈا ہونا چاہیے۔ اب سنیے ایک لطیفہ آخر میں سنا دیتا، لطیفہ کیا، وہ ہمیں وہاں بیٹھا تھا فیروز بھائی کے پاس غرفہ میں، ایک صاحب آئے ہوئے تھے قاری صاحب، یہ بتا رہا فہم میں سلیم بھی کتنی بڑی نعمت ہے، الحمدللہ۔ تو وہ بیٹھے ہوئے، فیروز بھائی نے چائے فوراً منگاتے ہیں، ہمیں بھی پلاتے رہتے تھے چائے، یہ چائے پئیں گے، ہاں میں ذرا ٹھنڈی کر کے پیتا ہوں۔ پھر وہ کسی بات میں، ارے چائے نہیں، ہاں میں ذرا ٹھنڈی کر کے پی، وہ میں نے جب سے ملفوظ سنا ہے نا کہ اشرف علی پانی ٹھنڈا پیا کرو، جب سے میں چائے بھی ٹھنڈی کر کے پیتا ہوں۔ سر پکڑ، پانی ٹھنڈا کرنے کو کہا، چائے ٹھنڈا کرنے کو نہیں کہا، دونوں میں قیاس مال فارق اسی کو کہتے ہیں نا کہ چائے ٹھنڈی کر کے، چائے ٹھنڈی کرو، چائے کا مزہ کہاں رہا؟ کوئی شربت گرم کر کے پیو، کولڈ ڈرنک بھی گرم کر کے پیو، کیا فائدہ ہوا؟ کولڈ ڈرنک کہاں رہی؟ صرف ڈرنک رہی۔ تو یہ سمجھنے کے لیے بھی فہم کی ضرورت ہوتی ہے کہ حضرت نے فرمایا تھا، لیکن پانی کے بارے، پانی ٹھنڈا پیو، اور یہ بھی اس کے لیے جس کو موافق ہے، اگر کسی کو موافق نہیں ہے، نزلہ ہو جاتا ہے، کوئی ضروری تھوڑی ہے، تو ایک ذوقی بات ہے کہ پانی ٹھنڈا پیو، اس سے الحمدللہ حلق سے نہیں دل سے نکلتا ہے، صرف زبان سے نہیں دل سے نکلتا ہے۔ کھانا بھی اچھا کھاؤ، اللہ نے دیا قورمہ مسالہ والا کھاؤ تاکہ الحمدللہ دل سے نہیں، اور لمبا شوربہ کھائیں الحمدللہ بس کھا لیا، تو یہ الحمدللہ اور الحمدللہ میں فرق، آپ دیکھیے جاتے خوش رہتے ہیں الحمدللہ بہت اللہ، لیکن اس کا بھی میں نے طریقہ آج عصر کے درس میں بتایا کہ جب حالت طبیعت کے موافق ہو، شکر کا طریقہ دونوں جگہ نبی علیہ السلام نے فرمایا، حالت طبیعت کے موافق الحمدللہ الذی بنعمتہ تتم الصالحات، الحمدللہ الذی بنعمتہ تتم الصالحات، اور حالت طبیعت کے خلاف ہے، یعنی طبیعت ناساز ہے یا خدا نخواستہ کسی پریشانی سے گزر ہو رہا ہے، تو اب کوئی کہ کیسے کیسی حالت ہے، اب کیا کہ الحمدللہ علی کل حال، الحمدللہ علی کل حال، بس یہ بھی اللہ کی تعریف، تعریف تب اللہ کے لیے، علی کل حال ہر حالت میں اللہ کی تعریف۔ پوچھا کسی نے حال دل بے قرار کا، شاعر کہتا ہے پوچھا کسی نے حال دل بے قرار کا، کہنا پڑا کہ شکر ہے پروردگار کا، کہنا پڑا، کیونکہ اس نے ایسے موقع پہ حال پوچھا نا، کہنا پڑا کہ شکر ہے پروردگار کا، تو کہنا تو پڑے گا شکر ہے پروردگار کا، لیکن دونوں جگہ دیکھیے الفاظ نبوت موجود ہیں۔ ہم بعض وقت میں فون کرتا ہوں حضرت والا کو، طبیعت ناساز ہوتی ہے اکثر، کوئی نہ کوئی حضرت کا مسئلہ چل رہا ہو، تو الحمدللہ علی کل حال پڑھتے ہیں، جب طبیعت بہت اچھی بشاشا تو الحمدللہ الذی بنعمتہ تتم الصالحات۔ تو یہ سنتوں کا، سنتوں کی زندگی ہمارے اندر آ جائے، صبح سے لے کے صبح اٹھنے کی دعا، رات کو سونے کی دعا، مسجد میں داخل ہونے کی دعا، مسجد سے نکلنے کی دعا، مسواک کا اہتمام، قرآن کی تجوید کو درست کرنے کا اہتمام، اگر یہ سب نہیں ہے تو ہم کیا سیکھ رہے ہیں ان مجلسوں میں بیٹھ کے؟ اللہ تعالیٰ ہم سب کو توفیق عطا فرمائے۔ الحمدللہ رب العالمین، والصلاة والسلام على رسوله النبي الأمي الكريم، واعف عنا واغفر لنا وارحمنا، أنت مولانا أنت مولانا، فانصرنا على القوم الكافرين، اللهم إنا نسألك العافية والدوام العافية والشكر على العافية، الحمد لله الذي بنعمته تتم